यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशन अन्तर्गत अहिले केही बेरमा बन्द सत्र शुरू हुँदै सहमतिमै नेतृत्व चयन गर्ने उद्देश्यले शीर्ष नेताहरू छलफलमा। कोरोना भाइरसको नयाँ भेरिएण्ट भेटिएको अवस्था पत्ता लगाउन नेपालबाट 750 नमूना परीक्षणका लागि बेलायत पठाइयो। जाजरकोटमा बस दुर्घटना हुँदा 5 जनाको मृत्यु र भारतको पश्चिम बंगाल राज्यमा भएको सवारी दुर्घटनामा 18 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष लगायत पदाधिकारीहरूको सर्वसम्मत चयनका लागि सहमति जुटाउन दिनभर छलफलमा केन्द्रित भएको छ। चितवनमा जारी महाधिवेशनमा आजको बन्द सत्र बिहानै शुरू हुने भनिए पनि सहमतिका लागि भन्दै शीर्ष नेताहरू छलफलमा जुटेपछि बन्द सत्र अहिले शुरू हुने एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले जानकारी दिनुभयो। दिनभरको छलफलपछि पदाधिकारी र सदस्यहरूको नामावली बन्द सत्रमा घोषणा गरिने तयारी भइरहेको पनि नेता बास्कोटाले जानकारी दिनुभयो। महाधिवेशनको हिजोको बन्द सत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो। त्यसै अनुसार नाम घोषणा गर्ने र ध्वनि मतका आधारमा पारित गराउने तयारी भइरहेको हाम्रा संवाददाताले जनाएका छन्। नेपाली कांग्रेसको 14 महाधिवेशन गर्न गठित केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेलाई नियुक्त गरिएको छ। यसअघि समितिको संयोजक रहनुभएका वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवले स्वास्थ्यका कारण पदबाट राजीनामा दिनुभएपछि घिमिरेलाई आज संयोजकमा नियुक्त गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव डाक्टर प्रदीप पराजुलीले जानकारी दिनुभयो। वरिष्ठ अधिवक्ता घिमिरे यसअघि समितिको वरिष्ठ सदस्य हुनुहुन्थ्यो। सभापति शेरबहादुर देववाल संयोजक यादवले पदबाट दिनुभएको राजीनामा आजै स्वीकृत गर्नुभएको थियो। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत विभिन्न जिल्ला अधिवेशनमा भएको मतदानको परिणाम आउने क्रम जारी छ। प्राप्त पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्र कुमार श्रेष्ठ, झापाको सभापतिमा देव कुमार थेवे, काभ्रे पलाञ्चोकको सभापतिमा तीर्थ लामा, इलामको सभापतिमा डम्बर खड्का, कञ्चनपुरको सभापतिमा पदम बोगटी, दाङको सभापतिमा शंकर प्रसाद डाँगी, कास्कीको सभापतिमा किशोर दत्त बराल निर्वाचित हुनुभएको छ। यसैबीच नेपाली कांग्रेस खेतको सभापतिमा खड्क पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसका नेता प्रकाश मानसिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीलाई विधिसम्म ढंगले सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाण्डुको 14 अधिवेशनको आज उद्घाटन गर्नुहुँदै नेता सिंहले कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउनुभयो। संविधान निर्माणको नेतृत्व गरेको दलले निर्वाचनमा भोट माग्न जाँदा पराजित हुनु दुःखद भएको भन्नुहुँदै उहाँले विधान नीति नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरूरी रहेको धारणा राख्नुभयो। कार्यक्रममा नेता गगन कुमार थापाले पार्टीको 14 महाधिवेशनले नयाँ नेतृत्वलाई अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। आयोगको यही मंगिर 7 गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो। सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ 12 गतेका लागि यसअघि नै घोषणा गरिसकेकोमा आयोगले निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधिको काम समेत अघि बढ़ाएको प्रवक्ता शर्माले बताउनुभयो। 59 सदस्यीय राष्ट्रिय सभाका 1/3 सदस्यको कार्यकाल आगामी फागुन 20 गते समाप्त हुँदैछ। जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रूपान्तरणको दिशामा अघि बढ़ाउन आवश्यक रहेको बताउनु भएको छ। जनता समाजवादी पार्टी रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो। मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्यल छाएको उल्लेख गर्नुहुँदै उहाँले राजनैतिक शक्ति बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै उत्तम विकल्प हुने बताउनुभयो। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास बढ़िरहँदा नेपालमा यो भेरिएन्ट भित्रिएको छ कि छैन भन्ने बुझ्नका लागि नेपालबाट 750 नमूना जीन सिक्वेन्सिङका लागि बेलायत पठाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले नेपालमा पनि ओमिक्रोन भित्रिएको छ कि छैन भन्ने बारेमा बुझ्नका लागि ती नमूनाहरू पठाएको बताउनुभयो। सहप्रवक्ता डाक्टर अधिकारीले बेलायतबाट रिपोर्ट आएपछि मात्र नेपालमा नयाँ भेरिएन्टको अवस्थाको बारेमा भन्न सकिने बताउनुभयो। सहप्रवक्ता डाक्टर अधिकारीले टेकु स्थित केन्द्रीय प्रयोगशालामा पनि केही नमूनाहरू परीक्षण गर्ने क्रम चलिरहेको जानकारी दिनुभयो। देशभरबाट 8,918 नमूनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा आज थप 158 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै आज थप 342 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् भने हालसम्म संक्रमण मुक्त हुने दर 97.7% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमणबाट आज थप 2 जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या 11,523 पुगेको छ। जाजरकोटमा आज बिहान बस दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ भने 29 जना घाइते भएका छन्। नेपालगंजबाट रूकुम पश्चिमको राडी बजार जाँदै गरेको रात्रि बस भेरी नगरपालिका 13 कुदु स्थित बराहा चौर नजिक दुर्घटना भएको हो। मृत्यु हुनेमा नलगाड 3 करुवाका शेरबहादुर परियार, कुसे 9 पैकी अनिता नेपाली, सप्तरी राजविराज 1 घर भई दिपेन्द्र मावी, बारेकोटका शिक्षक गंगाराम यादव, पश्चिम रूकुम 8-20 कोट 5 की सन्ध्या मल्ल शाही र उहाँकी 4 वर्षीय छोरी विद्या रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिनुभयो। बसमा सवार 34 जना मध्ये 5 जनाको घटनास्थलमै मृत्यु भएको र अन्य सबै घाइते भएका हुन्। घाइते मध्ये 14 जनालाई थप उपचारका लागि नेपालगंज लगिएको र तीमध्ये 6 जनाको अवस्था गम्भीर रहेको हाम्रा संवाददाता बद्री पन्तले जनाएका छन्। अन्यको जाजरकोट स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। काठमाडौँ महानगरपालिका 13 सोल्टी दोबाटोबाट पहेलो सुन कछुवा सहित 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 16 बालाजु बस्ने 44 वर्षीय संजय तामाङ, तनहु घर भई काठमाडौँको माछा पोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बुढा नीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहु घर भई हाल रानीबारी बस्ने हरि परियार रहेका छन्। पहेलो कछुवा अवैध रूपमा बिक्री गरिरहेको भन्ने जानकारीका आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। पाल्पाका किसानहरू बहुवर्षे तथा बढ़ी उत्पादन दिने अकबरे खुर्सानी खेतीतर्फ आकर्षित हुन थालेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत आर्थिक तथा प्राविधिक सहयोग प्राप्त हुन थालेपछि पाल्पाको बगनासकाली, रेब्दीकोट तथा माथागढ़ी गाउँपालिकाका किसानहरू अकबरे खुर्सानीको व्यावसायिक खेतीतर्फ लागेका हुन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
बाँदर तथा वन्यजन्तुबाट समेत जोगिने खेती भएकाले समेत किसानहरू अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका हुन्। मूल्य बढ़ी पर्ने, त्यति धेरै रोग किराको डर नहुने तथा बजारको समेत समस्या नभएकाले खेती गरेको बताउनुहुन्छ माथागढ़ी रूपसेका कृषक कृष्ण प्रसाद भट्टराई।
यसको मूल्य पनि अलि बढ़ी पर्ने र बेचबिखनमा खासै समस्या नदेखिने, रोग पनि अलि कम लाग्ने भन्ने प्राविधिकहरूबाट थाहा पाएपछि हामी इलाम पुगेर यो खुर्सानी ल्याएछौं।
परम्परागत रूपमै निर्वाहमुखी अन्न खेती गर्दै आएका यहाँका किसानहरूले परियोजनाको सहयोगमा व्यावसायिक नगदे बाली अन्तर्गत अकबरे खुर्सानी खेती गर्न थालेका हुन्। किसानहरूको आर्थिक उन्नतिका लागि मेहनत अनुसार प्रति रोपनी 2-3 लाखसम्म कमाई हुने विश्वास व्यक्त गर्नुहुन्छ अर्का किसान तुलसीराम भूषाल।
किसानहरूको आर्थिक उन्नतिलाई अगाडि बढाउनको निमित्त र अहिलेको समय परिस्थिति अनुसार र यसको बजार भाव पनि राम्रो भएको हिसाबले चाहिँ हामीले यो किसिमको खेतीहरू गरेका छौँ। मेहनत गरेर फलाउन सकियो भने प्रति रोपनी 2-3 लाख रुपियाँको खुर्सानी सामान्य रूपमा बेच्न सकिने देखिएको हुँदाखेरि
पाल्पामा 200 बढी किसानले पहिलो पटक परीक्षणका रूपमा लगाएको अकबरे खुर्सानीले राम्रो उत्पादन दिन थालेको छ। त्यस्तै रिब्दीकोटको पालुङ मैनादीमा एकजना किसानले 190 रोपनी भन्दा बढी जग्गामा अकबरे खुर्सानी लगाएका छन्। सहकारी मार्फत 2000 बिरुवा लगाएको बताउनुहुन्छ अर्का किसान कल्पना राणा।
सहकारी मार्फत 2000 बिरुवा लगाएको छ हाम्रो बारीमा।
जंगली जनावरबाट बच्ने, बजारको समस्या नहुने, कम लागतमा धेरै फाइदा लिन सकिने र भिरालो जमिनमा समेत बेहतर खेती हुने भएकाले वैकल्पिक बालीको रूपमा अकबर खुर्सानीलाई चकलाबन्दी कार्यक्रम मार्फत सञ्चालन गरिएको बताउनुहुन्छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पाल्पाका प्रमुख दीपक भट्टराई।
चकलाबन्दी कार्यक्रम मार्फत एउटा व्यवसायिक खेतीलाई चाहिँ प्रवर्धन गर्ने सम्भावना रहेको अवस्थामा कम लागतमा चाहिँ उत्पादन गर्न सकिने, बढी मूल्यमा बेच्न सकिने र जंगली जनावरको आक्रमणबाट पनि जोगाउन सकिने एउटा वैकल्पिक बालीको रूपमा हामीले अकबरी खुर्सानीलाई पायौं।
जंगली जनावरको भय तथा कम लगानीमै अकबरी खुर्सानीबाट राम्रो आमदानी लिन सकिने हुँदा यसलाई सरकारवाला निकायले पक्का क्षेत्रकै रूपमा विकास गरी रोजगारी सँगै आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
चरम गरिबी र मानवाधिकार सम्बन्धी संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि ओलिभर डी सटर नेपालको गरिबी र मानवाधिकारको अवस्था बुझ्न काठमाडौँ आइपुग्नु भएको छ। नेपालमा रहँदा उहाँले विभिन्न क्षेत्र र समुदायको भ्रमण गरी गरिबी र मानवाधिकारको अवस्थाको स्थलगत अवलोकन गर्नुका साथै सरकारका प्रतिनिधि, नागरिक समाज, विभिन्न समुदायका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। गरिबी र मानवाधिकार सम्बन्धी राष्ट्र संघीय विज्ञ डी सटरले नेपालको अवस्थाबारे प्रतिवेदन तयार गरी नेपाल सरकार र संयुक्त राष्ट्र संघ समक्ष पेश गर्नुहुनेछ। हाम्रा सहकर्मी जनार्दन विष्टसँगको अन्तर्वार्तामा उहाँले आफ्नो भ्रमण मुलुकको गरिबीको अवस्था बुझे थप कदम चाल्न नेपाल सरकारका लागि एक राम्रो अवसर हुने बताउनुभयो। उहाँले नेपालले विगत पाँच वर्षमा चरम गरिबीको अवस्था उल्लेखनीय रूपमा कम गर्न सकेकोमा खुशी व्यक्त गर्नुहुँदै भूकम्प लगायतका प्राकृतिक विपत्ति र कोरोना महामारीले फेरि मानिसहरूलाई गरिबीमा धकेलेकाले सामाजिक सुरक्षाका विभिन्न योजनाहरू ल्याएर गरिबीको मारमा परेका जनसंख्यालाई राहत दिनुपर्ने बताउनुभयो। उहाँले कोरोना महामारीले रोजगारी र रोजीरोटी गुमाएका 50 लाख परिवारलाई प्रति परिवार 10,000 रूपियाँको आर्थिक सहायता प्रदान गर्ने सरकारको कदमको सराहना पनि गर्नुभयो। चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। राप्ती नगरपालिका एक मैनाटार स्थित जितबहादुर रूम्बाको घरमा गए राती आगलागी हुँदा जितबहादुरका नाति 3 वर्षीय सूरज र नातिनी 3 वर्षीय मनिषा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घरमा अभिभावक नभएको समयमा आगलागी भएको थियो। सोलरको ब्याट्री सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। चीनसँग सीमाना जोडिएको मुस्ताङको लोमानथाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरिएको छ। नेपाल विद्युत प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमानथाङको 1 र 2 नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रू र आर्गामा विद्युत विस्तार गरेका हुन्। प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख शिवप्रसाद नेपालले 2 वटा वडाका 150 घरधुरीमा बिजुली बत्ती बालिएको जानकारी दिनुभयो। भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सीमावर्ती गाउँमा विद्युत सुविधा भएपछि स्थानीयवासीमा खुशियाली छाएको छ। यसअघि उज्यालोका लागि स्थानीयवासीले सौर्य ऊर्जा र टुकी प्रयोग गर्ने गरेका थिए। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगाल राज्यस्थित नादिया जिल्लामा सब वाहन र ट्रक एक आपसमा ठोकिँदा 18 जनाको मृत्यु भएको छ। अन्तिम संस्कारका लागि सब लगिरहेका बेला दुर्घटना भएको थियो। सब वाहनमा मृतकका आफन्तहरू रहेका र घटनामा अन्य 6 जना पनि घाइते भएका बताइएको छ। पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै घाइतेहरूको औषध उपचारमा सहयोग गर्ने बताउनु भएको टाइम्स अफ इण्डियाले जनाएको छ। यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ भेरिएण्ट ओमिक्रोनको संक्रमण रोक्न पसल तथा सार्वजनिक यातायातमा मास्कलाई अनिवार्य बनाइने बताउनु भएको छ। प्रधानमन्त्री जोनसनले बेलायत आउने सबैले अनिवार्य रूपमा पीसीआर परीक्षण गर्नुपर्ने र नयाँ भेरिएण्ट संक्रमणको सम्पर्कमा आएकाहरूले खोप लगाएको भए पनि आइसोलेशनमा बस्नुपर्ने बताउनुभयो। उहाँले ती उपायहरू अस्थायी रहेको र सावधानीका लागि मात्र अपनाइएको बताउनुभयो। कोरोना भाइरसको नयाँ रूप ओमिक्रोन भेटिएपछि विभिन्न राष्ट्रहरूले भ्रमण प्रतिबन्ध लगायत अरू कैयौं प्रतिबन्धात्मक प्रावधानहरू फेरि लागू गरेका छन्। इजरायलले मन्त्रीमण्डलको आकस्मिक बैठक बोलाएर आज रातीदेखि ओमिक्रोन देखिएका दक्षिण अफ्रिका र उसका छिमेकी राष्ट्रहरूबाट आउने मानिसहरूलाई इजरायल यात्रामा प्रतिबन्ध लगाएको छ। अमेरिका, बेलायत, क्यानाडा लगायत युरोपका कतिपय देशहरूले दक्षिण अफ्रिकाबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएकोमा दक्षिण अफ्रिकाले भने गुनासो व्यक्त गरेको छ। कोरोना भाइरसको नयाँ रूप पत्ता लगाएकोमा पुरस्कार पाउनु पर्नेमा उल्टै प्रताड़ित गरेको भन्दै दक्षिण अफ्रिका रुष्ट बनेको हो। हिजो नेदरल्याण्डसको एम्स्टर्डममा 61 जनामा कोरोना भाइरसको नयाँ रूप ओमिक्रोन देखिएको थियो भने आज अस्ट्रेलियामा 3 जना भेटिएका छन्। अस्ट्रेलियाले पनि ओमिक्रोनका बिरामी भेटेपछि लकडाउन गर्ने तयारी थालेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावकै बीचमा समाजवाद आउन नसक्ने बताउनु भएको छ। नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटिद्वारा आइतबार आयोजित घोषणा सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा पुग्न सकिने बताउनुभयो। गरीबहरूको जीवनस्तर माथि नौकासेसम्म समाजवादमा जान सम्भव छैन भन्नुहुँदै अर्थमन्त्री शर्माले मुलुकको समग्र र गुणस्तरीय विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित भएको जानकारी दिनुभयो। अबको देखि 7 वर्षभित्र रुकुममा गरिबीको अन्त्य गरी समाजवादको आधार तयार पारिने भन्दै अर्थमन्त्री शर्माले उक्त लक्ष्य प्राप्त गर्ने गरी सक्रिय हुन पार्टी कार्यकर्ता र आम जनसमुदायलाई आग्रह गर्नुभयो। अर्थशास्त्रीहरूले उत्पादनशील सम्पत्ति नेपालको आर्थिक विकासको मेरुदण्ड भएकोले त्यसका महत्वपूर्ण पक्षहरूको अध्ययन गरेर योजनाबद्ध रूपमा अघि बढ्नु आवश्यक रहेको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले 2072 सालमा गएको भूकम्पलाई आधार बनाएर गरेको प्राकृतिक प्रकोप र सम्पत्तिको पुनस्थापना विषय अध्ययन सम्बन्धी छलफल कार्यक्रममा अर्थशास्त्रीहरूले अध्ययनले भूकम्पका कारण ध्वस्त भएका सम्पत्तिहरूको क्षति, त्यसले समाजमा उत्पन्न गरेको आर्थिक र सामाजिक पक्षको गम्भीर अध्ययन गरी सरकारलाई मार्ग निर्देशन गर्नुपर्नेमा जोड़ दिनुभयो। विभागले 2 वर्षको समय लगाएर गरेको उत्पादनशील सम्पत्ति सम्बन्धी सो अध्ययनले भूकम्पबाट प्रभावित देशभरका परिवार मध्ये 51.60% घर परिवारहरू पूर्ण रूपमा पुनर्स्थापना भएको र 46.90% घर परिवारहरू आंशिक रूपमा पुनस्थापना भएको जनाएको छ। अध्ययनले प्रभावित घर परिवारहरूको सम्पत्तिमा राहत र पुनस्थापना पछि तीव्र रूपमा वृद्धि भएको देखाएको छ। त्यसै गरी अध्ययनले स्थानीय स्तरमा आफन्त र चिने जानेका व्यक्तिहरू, स्थानीय जनप्रतिनिधि भएकाहरूको सम्पत्ति पूर्ण रूपमा पुनर्स्थापना भएको पनि औल्याएको छ। छलफलमा त्रिभुवन विश्वविद्यालयका शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भूषालले नेपाल सरकारले गर्ने सबै प्रकारका अध्ययन अनुसन्धानहरू त्रिभुवन विश्वविद्यालय मार्फत गराउन पहल गरिरहेको उल्लेख गर्नुभयो। नेपालमा ढाकाजन्य उत्पादनको प्रवर्धन गर्न सके मुलुकै व्यापार घाटा न्यूनीकरण गर्न सकिने सरोकार भएकाहरूले बताउनु भएको छ। ढाका कपड़ा र त्यसबाट बनेका वस्तुहरूको प्रवर्धन, बजारीकरण र ब्रान्डिङ गर्ने उद्देश्यले आगामी पुष पहिलो साता आयोजना हुने ढाका वस्तु प्रदर्शनीका बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा व्यवसायहरूले त्यस्तो धारणा राख्नु भएको हो। नेपाल घरेलु तथा सानो उद्योग महासंघ केन्द्र र नेपाल ह्याण्डलूम तथा ढाका कपड़ा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुष 2, 3 र 4 गते काठमाडौँको बानेश्वर थापा गाउँ स्थित बानेश्वर ब्याङ्केटमा प्रदर्शनी आयोजना गर्न लागि पत्रकार सम्मेलनमा जानकारी गराइयो।
अब खेल समाचार अजय बमबाट।
नेपाल आईसीसी महिला T20 विश्वकपको ग्लोबल छनौटमा स्थान बनाउन असफल भएको छ। आईसीसी महिला T20 विश्वकप एसिया छनौट अन्तर्गत युएसँग 48 रनले पराजित भएपछि नेपालको ग्लोबल छनौटको यात्रा समाप्त भएको हो। प्रतियोगिता अन्तर्गत नेपालले 5 मध्ये केवल 3 खेलमा जित हात पार्न सक्यो। नेपाल यसअघि हङकङसँग पराजित भएको थियो। जितका लागि चाहिएको 128 रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित 20 ओभरको 2 बल बाँकी छँदा अल आउट हुँदै केवल 79 रन बनाउन सक्यो। नेपाललाई पराजित गरेको युएले लगातार 5 खेल जित्दै ग्लोबल छनौटमा स्थान सुरक्षित गरेको छ। यसअघि दुबईको आईसीसी एकाडेमी ग्राउण्डमा टस हारेर युएले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 127 रन जोड्यो। काठमाडौँमा जारी U19 पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ। कर्णालीलाई 10 विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो जित दर्ता गरेको हो। मूलपानी क्रिकेट मैदानमा जितका लागि चाहिएको 67 रनको लक्ष्य सुदूरपश्चिमले केवल 12.1 ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली 16.5 ओभरमा अल आउट हुँदै केवल 66 रन जोड्न सक्यो। सुदूरपश्चिमको 3 खेलमा पहिलो जित हो। यता 4 खेल खेलेको कर्णालीले केवल 1 खेल जितेको छ। अर्को खेलमा प्रदेश 2ले तेस्रो खेलमा दोस्रो जित निकालेको छ। ट्यू मैदान किर्तिपुरमा भएको खेलमा प्रदेश 2ले बागमती प्रदेशलाई 6 विकेटले पराजित गरेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको बागमती प्रदेशले 49.3 ओभरमा अल आउट हुँदै 253 रन बनाएको थियो। जवाफमा प्रदेश 2ले 41 ओभरमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। लीगको सर्वाधिक सफल टोली मनाङ मर्स्यादी क्लबले लीगका आफ्ना 5 खेल पोखरामा खेलाउने योजनाका साथ क्लबलाई प्रस्ताव गरेको छ। मनाङको तर्फबाट क्लबलाई प्रस्ताव गर्ने जिम्मेवारी पाएका सदस्य विजय घरेले सोमबारसम्म पोखरा खेल्न तयार हुने टोलीको टुङ्गो लाग्ने बताउनुभयो।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली हुनेछ भने मध्य तथा पश्चिमी उच्च हिमाली क्षेत्रका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 22.1 डिग्री सेल्सियस, न्यूनतम 10.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 21.4 डिग्री सेल्सियस, न्यूनतम 7.1। पोखराको अधिकतम तापक्रम 22.6 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 21.3 डिग्री सेल्सियस, न्यूनतम 8.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत केही बेरमा बन्द सत्र शुरू हुँदै सहमतिमै नेतृत्व चयन गर्ने उद्देश्यले शीर्ष नेताहरू छलफलमा। कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएको पत्ता लगाउन नेपालबाट 750 नमूना परीक्षणका लागि बेलायत पठाइयो। जाजरकोटमा बस दुर्घटना हुँदा 5 जनाको मृत्यु र भारतको पश्चिम बंगाल राज्यमा भएको सवारी दुर्घटनामा 18 जनाको मृत्यु। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।